नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम कृति सौरभमा शुक्रबार यो रात्रिकालीन बसाईमा आज पनि प्रविधिबाट क्षितिजका साथमा सौभाग्यलक्ष्मी उपस्थित भइसकेकी छु। सुने जितिन्छ विजय एफएम 101.6 कार्यक्रम कृति सौरभका साथमा हामी 10 बजेसम्म तपाईँसँग रहनेछौ। तपाईँ इन्टरनेट अनलाइनको www.vijayfm.org.np बाट पनि हामीलाई सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी केही यस्ता लेखकहरूका कृति वाचन गर्नेछौ जसले व्यक्तिका अनुभव भोगाई र भावनालाई कदर गर्नेछन्। हामी कथा लघु कथा र उपन्यास लगायतलाई कार्यक्रममा स्थान दिनेछौ। कृति सौरभमा हामीले आज कथाकार विजय सापकोटाको अन्तिम वाक्य शीर्षकको कथा लिएर आएका छौ। कथा सुरु हुन्छ यहाँबाट।
ईश्वर तैले रचेर फेरि कसरी बिगारी, सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारी, त्यो फुल हरे मलाई दी कसरी पछारी, हे दिदी मैले ती मुना देख्दा मुनाको मुहार, ती मुना पनि भन्ने थिए न विचार, मुना छातीको जुहार। पर्दाले ढाक्यो पर्दाले छेक्यो हे दिदी मलाई मरुने छैन गएर भोलि भेटुला तिनीलाई हे दैव पर्दा चाँडै नै उठा धन्य छ तलाई दैव पर्दा चाँडै नै उठा धन्य छ तलाई
छोरीको होस अझै आएको छैन उसको शरीर अनुहार मात्रै देखाएर सेतो कपडाले छोपिएको छ अघि पछिको त्यो सुन्दर अनुहारको कान्ति पुरै हराएर कालो र ओइलाएको जस्तो देखिन्छ छोरीको यो अवस्था हेर्दा हेर्दै कहिलेकाहीँ त निर्जीव जस्तै लागेर ऊ झस्किरहन्छे कोठा पनि छोरीको अवस्था जस्तै मृत प्राय छ कुन्नी के मेसिनको टिकटिक आवाज र भुइँमा सुतिरहेको ससुराको एकहोरो घुराईले समेत यो शून्यतालाई पूर्ण सकेको छैन ऊ घरिघरि छोरीको अनुहार हेर्छ उसलाई छोपिएको सेतो कपडातिर हेर्छ हेर्दा हेर्दै उसको आँखामा उसिनेर फ्यात्तै गलेको आलु जस्तै भइसकेको छोरीको शरीरको विभत्स चित्र आउँछ अनि तर्सिएर बाहिरतिर हेर्छ तर आँखा झ्यालमा डम्म लगाएको पर्दामा ठुकिएर कोठाभित्रै फर्किन्छन् अनि फेरि यताउता कोठाभरि छरिन्छन् आँखा स्थिर राख्ने ठाउँ कतै छैन सानो कोठामा आँखा नै थिर नभएपछि मन झनै अधीर हुँदो रहेछ ऊ बलजप्ती आफ्नो आँखालाई कतै कुनाकानीमा लगेर खाँद्न चाहन्छे तर त्यो सानो कोठामा त्यस्तो ठाउँ कतै छैन जसमा ऊ आफ्ना आँखालाई केन्द्रित गरिरहन सकोस् अहिले बिहानको 2 बजेको छ त्यो सानो कोठामा ऊ छोरीको अर्ध मृत शरीर कुरेर एक्लै जस्तै बसिरहेकी छन त ससुरो पनि छ त्यही तर के गर्ने भएर पनि नभए जस्तो ऊ त अघि नैदेखि नै मस्त सुतिरहेको छ रुँदा रुँदा पीडा भएका आँखाबाट ज्वाला निस्किरहेको छ अब त आँसु रित्तिसकेको छ आँसुको सट्टा आँखाले आगो ओकल्ला जस्तो भएर रोनाधुनामा पनि मन गएको छैन टाउको बेसरी चड्किएर दुखिरहेको छ अनि मन खाली पनि छैन तर शान्त पनि छैन घरि थ्याच्च बसु बसु जस्तो घरि कुदेर बाहिर दौडु जस्तो कहिले आफैलाई कोपरु जस्तो कहिले भारी भएको टाउको भित्तामा ठोकेर रगत पछ्य हुँ जस्तो ऊ कोठामा यता र उता गरिरहेकी छ तर सानो कोठामा उसको छटपटी अटाएको छैन त्यो थुनिएर हटेसमटेस भएको छ थाहा छैन कतिखेर त्यो छताछुल्ला हुन्छ हात गोडा करकरी खाएका छन् जिउ पनि असाध्यै दुखेको छ ससुरो चाहिँ आनन्दले सुतिरहेको छ एउटा कम्बल ओछ्याएको छ अर्को ओढेको छ ऊ सजिलोसित खुट्टा पसारेर सुतिरहेको छ मानौ ऊ घरकै ओछ्यानमा मस्तसित सुतिरहेको होस् तर ऊ भने कहिले उभिँदै त कहिले सानो मेचमा कक्रक्क परेर घरि तर्सिँदै घरि हतासिँदै छटपटिएर बसेकी छ जिन्दगीमा यति लामो रात उसले कहिले काटेकी थिइन होस् अब मेचमै बस्छु ऊ फेरि गएर मेचमा थचारिन्छे अनि आफ्ना दुवै घुँडा जोडी टाउको मेचको बारमा अडाएर सजिलोसित निदाउन खोजे चाहिँ आँखा चिम्लन खोज्छे आँखा भतभती पोलिरहेका छन् ऊ अझै बलपूर्वक चिम्लन्छे भित्र कतै घाउ भएर चराएको अनुभूति हुन्छ अनि फेरि एकैछिनमा शान्ति भइदै लाग्छ उज्यालो सबै हराउँछ ऊ अँध्यारो मात्रै अनुभूत गर्छे अब आँखा अलिकति थिर छन् ऊ मनलाई पनि थान्को लगाउन खोज्छे केही नसम्झी केही बेर खाली राख्न खोज्छ तर एकैछिनमा छोरीको हँसिलो अनुहार त्यो खाली अँध्यारोमा उज्यालोको मुस्लो बनेर आउँछ र खिटखिट्याएर हाँस्न थाल्छ ऊ झस्किएर आँखा खोल्छ आँखा छोरीको बेडमा ठोक्किन्छन् छोरी उस्तै निर्जीव छ मेसिनको टिकटिक आइरहेको छ सलाइनको बोतलबाट पानीका मसिना थोपा खसु कि नखसु गर्दै पाइपतिर बिस्तारै झरिरहेका छन् अनि ससुरो चाहिँ घुर्न छोडेर मुख आ बाउँदै सुतेको छ फुल्न लागेको जुँगाभित्रको ससुराको अनुहार उसलाई घिनलाग्दो लाग्छ जुरुक्क उठेर मुखभरि थुकिदिउँ अनि लात्तै लात्ताले भकुरो जस्तो आवेगले उसको रोमरोम झन्झनाउँछ तर एकैछिनमा त्यो थिर भएर बस्छ अनि उसलाई फेरि रुन मन लाग्छ आँखाबाट केही थोपा तप्प झर्छन् अनि फेरि त्यो आवेग पनि थलिन्छ रुने पनि बल छैन निदाउने साहस पनि छैन ऊ आफ्नो स्थितिप्रति सोच विचार गर्न सकिरहेकी छैन खुट्टा कुँजिएर निदाए जस्तो लाग्छ ऊ मेचबाट उठ्छेर झ्यालसम्म जान्छे पर्दा खोलेर बाहिर हेर्छ औँसीको कालो रात छ चकमन्न अँध्यारो बाहेक बाहिर केही देखिन्न बाहिर कतै कुकुर भुकेको आवाजसम्म पनि सुनिँदैन उसलाई बाहिर हेरिरहन मन लाग्दैन पर्दा लगाइदिन्छे र सुस्तरी छोरीको सिरानीतिर जान्छे छोरीको अनुहारमा कुनै परिवर्तन छैन झन्झन कालो हुँदै गइरहेको जस्तो लाग्छ हिजो अस्तिकी छोरी नै होइन जस्तो अर्कै मान्छे जस्तो लाग्छ उसलाई सधैँदेखि नै उज्यालो चमक त्यसको अनुहारमा पटक्कै छैन सास थामेर ऊ छोरीको चाल सुन्ने प्रयत्न गर्छ तर चालचुल केही छैन। एकपटक उसको अनुहार सुमसुम्याउन मन लाग्छ। सुस्तरी हात बढाएर निधार थाम्चे। ठण्डा छ उसको निधार। हेर्दा हेर्दै छोरीको अनुहार डरलाग्दो स्वरूपमा परिवर्तन भए जस्तो लाग्छ उसलाई। अज्ञात भयले छाती जोड जोडले ढुकढुक गर्न थाल्छ। आत्यहरू त्यहाँबाट छिटो छिटो मेचतिर आउँछ अनि लामो सास तानेर फेरि बेडतिर हेर्छ। तर त्यहाँ कुनै किसिमको परिवर्तन छैन। यताबाट हेर्दा सेतो ओढ्ने ओढेर कुनै केटी मान्छे मस्तसित गहिरो निद्रा सुतेको जस्तो मात्रै देखिन्छ। उसको छातीको बेग क्रमशः घट्दै जान्छ। ससुरो अझै उत्तानो पल्टिएको छ। अघि बाहिरहेको उसको मुख अब टम्म बाँधिएको छ। उठाउँ कि? निहुरेर ससुरोको जिउतिर हात बढाउँछ ऊ, तर फेरि हात तान्छ। सिक्सीको लागे जस्तो हुन्छ। हातले छुन मन लाग्दैन अनि दाहिने गोडा उचालेर ससुराको कोखातिर यसो कोट्याउँछ। यसो गर्दा उसले सन्तुष्टि मिले जस्तो हुन्छ। अघिको बोझ निकै हल्का भए जस्तो लाग्छ, तर ऊ हलचल गर्दैन। ऊ अलिक जोडले कोट्याउँछ। अहँ, ससुरालाई कुनै प्रभाव नै परेको छैन। पापी, ऊ सानो आवाजमा बडबडाउँछ। उसलाई लत्ताले ससुराको मुखमा किचिमिची पारिदिने रिस उठ्छ। गोडा उचालेर मुखतिर लान्छ, तर किच्न सक्दिन। फेरि गोडा हटाउन खोज्छ। त्यही बेलामा उसको गोडाको बुढी औँलाले उसको उठेको चुच्चो नाकमा ट्यास लाग्छ। ससुर हलचल गर्छ र नाक मान्न थाल्छ निद्रैमा। ऊ भने हतार हतार मेचमा आएर बस्थेर केही नभएको जस्तो गरी उसलाई हेर्न थाल्छ। तर ससुरो चाहिँ उतिर पिठी उफर्काएर सुत्छ। ऊ हलुङ्गिएर सास फेर्छ र खाउँला जस्तो गरेर त्यसको पछाडिको भागतिर हेरिरहन्छ। अझै होसाएन अघि उसलाई, ऊ झस्किन्छ। कतिखेर नर्स आएर उसलाई सोधिरहेकी थिए। ऊ तर्सिन्छ मात्रै, केही बोल्दिन। नर्सतिर हेरिरहन्छ उसकै छोरीको उमेरकी लाग्ने कलिली नर्स। उसित दोहोऱ्याएर नबोली बेडतिर जान्छ। मेसिनतिर हेर्छ अनि फेरि स्लाइनतिर हेर्छ। स्लाइन सकिने लागेको छ। ऊ त्यो सकिने छेडसम्म धैर्य गर्ने अवस्थामा छैन सायद। अर्को बोतल चढाउँछ। नर्सले त्यति गरुन्जेल ऊ रित्ता आँखाले चुपचाप उसैलाई पछ्याइरहेकी छ। बोतल चढाइसकेर नर्स ओढ्ने अलिकति पन्छाएर छोरीको नाडी समात्दै घडी हेर्न थाल्छ। ऊ भने नर्सको अनुहारमा एकहोरो ताकिरहेकी छ। नर्स आफ्नो तल्लो ओठ टोक्दै छोरीको नाडी छाडिदिन्छ र सुस्तरी टाउको हल्लाउँछ। उसको मन थर र काँप्छ। उसलाई फेरि रुन आउँछ, तर बलजत्ति आफूलाई रोक्छ। अझै नर्स केही बोलेकी छैन। ऊ छोरीलाई इन्जेक्सन दिने तयारी गरिरहेकी छ। ऊ अझै नर्सलाई नै हेरिरहेकी छ। अब नर्स सेतो कपडा पल्टाउन लागेकी देखेर भने उसलाई त्यहाँ हेरिरहने आँट आउँदैन। ऊ फुल जस्तै स्याहार गरेर हुर्काएकी छोरीको त्यो अवस्था हेर्न ऊ तयार छैन। त्यसैले हतार हतार आँखा चिम्लन्छ र आफ्नो जिउलाई बेसमरी खुम्चाउँछ। ह्या, कहाँ सुताए होला यो मान्छे? नर्सको झर्किएको स्वर सुनेर ऊ आँखा खोल्छ। नर्स ऊ नजिकै आइसके। यो मान्छे को हो तपाईँको? ससुरा, ऊ मन नपरी नपरी उत्तर दिन्छ। कस्तो मान्छे रहेछ यो? कम्बल ओछ्याएर सुत्या छ। नर्सको गनगन्तिर उसले कुनै चाख राखिन। बरु उसलाई छोरीको अवस्थाबारे जानकारी लिन मन लाग्यो, तर मुख बाउँदा बाउँदै पनि केही सोध्ने साहस नै गर्न सकिन। तपाईँको छोरी होइन त? नर्स उसलाई हेर्दै थिए। हो, बिचरा कति राम्री रहेछ। नर्सको अघिको टरोपन अब नरम बन्दै गयो। किन यस्तो गरे कि होला? हेर, यस्तो उमेरमा? नर्सले छोरीको बेडतिर हेर्दै भने। ऊ झसङ्ग भए। उसले नर्सबाट यो प्रश्नको अपेक्षा गरेकी नै थिएन। ऊ त अब नर्स निस्कने प्रतीक्षामा थिए, तर नर्स भने उसको उत्तरको प्रतीक्षामा थिए। त्यसैले उसले टार्ने हिसाबले लामो सुस्केर सँगै भने, खै लपसपको केस होला आजकलका केटाकेटीहरू। नर्सले आफू पाएको भए जस्तो कुरा गरी। उसले भने नर्सको कुरामा कुनै प्रतिक्रिया जनाइन। के गरेर त्यस्तो गरे कि? नर्स अझै चुप लाग्ने मुडमा देखिएन। मट्टी तेल खनाएर, उसले छोटो उत्तर दिए। कति बजे नि? नर्स पुरै केरकारको मुडमा थिए। दिउँसो 4 बजेतिर। अनि तपाईँहरू घरमा हुनुहुन्न थियो? थियौँ। अनि घरमा हुँदाहुँदै कसरी यस्तो भयो त? नर्स यसरी पुलिसले चाहिँ केरकारमा आउली भन्ने उसले सोचेकी पनि थिएन। ऊ फेरि खङ्ग्रङ्ग भए। उसित कुनै उत्तर थिएन। कसरी यस्तो भयो त? नर्सको प्रश्न तिरले चाहिँ उसको सबै चेतनालाई भेद गर्दै वक्र भएर चितोर्दै थियो। ऊ अक्क न बक्क थिए। डराएका असहाय नजरले नर्सतिर हेरे। नर्स तिखा र रुखा आँखाले उसैलाई ताक्दै थिए। उसलाई के गरौँ भयो। उसको आँखा र ओठ काँप्न थाले अनि आफ्नो ओढ्नेले मुख छोपेर हुक्क हुक्क गर्न थाले। त्यही हुक्क हुक्कमा उसले नर्सले आफ्नो काँध सुमसुम्याउँदै भनेको सुने। ल, अब पिर नगर्नुहोस्। हुने हुनामी टार्न सकिँदैन। यस्तै हो, धैर्य गर्नुहोस्। उसलाई ठिक पनि हुन सक्छ। नर्सको सान्त्वनासित उसलाई कुनै चासो थिएन, तर उसको रुवाई बन्द हुने अवस्थामा पुगिसकेको थियो। अब 2 घन्टा जतिमा होस आउन पनि सक्छ। होस आउने बित्तिकै मलाई बोलाइहाल्नुहोस् है, भन्दै नर्स निस्के। नर्स निस्केपछि मात्रै उसले ओढ्नेबाट आफ्नो टाउको बाहिर निकाले। छोरीको बेड उस्तै थियो। भुइँमा सुतेको ससुरो पनि अझै पिठी फर्काएरै सुतिरहेको थियो। कसरी यस्तो भयो त? नर्स गए पनि नर्सको प्रश्न उसको कानभरि गुन्जिरहेको थियो। उसलाई छटपटी भयो। झुरुक्क उठी झ्यालतिर गए। पर्दा हटाएर बाहिर हेरी। बाहिर चुप पोखिए झैं उस्तै अँध्यारो थियो। उसको छटपटि शान्त गराउने कुनै माध्यम थिएन। फेरि पर्दा बन्द गरी र झ्यालमै आडा लागेर कोठातिर हेरी। प्रश्न अनुत्तरित भएर उसलाई कस्दै थियो, कसरी यस्तो भयो त? उसको मनमा डर, पश्चाताप र पीडाका भावनाहरू एकैसाथ आए। फेरि टाउको रन्थनियो। भर्खर 18 पुगेर 19 वर्षमा टेकेकी कलकलाउँदी छोरीले मट्टी तेल खन्याएर आगो किन लगाई त? असाध्यै राम्री थिए, खुब राम्री बन्नुपर्ने। सिङ्गार पठारमा रुचि भए कि? त्यस्तै छोरीले त्यही फुल जस्तै शरीरमा आफैले आफैलाई कसरी आगो लगाए? उत्तर उसित थियो, प्रष्टै उत्तर थियो, तर ऊ कसैलाई पनि भन्न सकिरहेकी थिइन। छोरी आफैले आफ्नो जिउमा मट्टी तेल खन्याएकी हो, सलाई पनि ऊ आफैले कोरेकी हो, अनि जिउमा झुसेकी पनि आफैले नै हो। यो सबै थाहा भएर पनि ऊ केही भन्न सकिरहेकी छैन। अघि साँझमा पुलिससित पनि केही भन्न सकेन, अहिले नर्ससँग पनि। यो कुरा ऊ 15 वर्षमा टेक्दै गरेको आफ्नो छोरो अथवा विदेशमा परिवारको सुन्दर भविष्यका लागि जोतिरहेको आफ्नो लोग्ने कसैलाई पनि भन्न सक्ने छैन। निकै बेरपछि फेरि त्यही नर्स आए। ऊ केही नबोली बेडतिर गए। फाइल झिक्न लाग्दा स्टिलको गिलास भुइँमा खसेर ट्याङ्ग आवाज आयो। झस्किएर ससुरो चाहिँ जराकजुरुक उठेर बस्यो। गिलास उठाउँदै नर्सले ससुरो चाहिँलाई भने, तपाईँ त कस्तो लाज पचेको मान्छे रहेछ, कम्बल पनि ओछ्याउँछ खोइ, बुढो पाएको भएर पनि? उसले देखि ससुरो निच्च हाँस्यो, बेसो मतको हाँसो। उसलाई त्यो अझै घिनलाग्दो लाग्यो। नर्सलाई किन रिस उठेको थियो कुन्नी? उसित फेरि कराए, तपाईँ त मान्छे खराब नै रहेछ, यस्तो अवस्थाको बिरामी कुर्न आएको मान्छे, बिचरा आइमाईलाई एक्लै छाडेर आफू चाहिँ घुरेर सुत्ने? ससुराले आएको हो, बिचरा आमालाई चाहिँ कस्तो भएको होला? उसलाई ढाडस दिनुओर्नु साथै बस्नु पर्दैन? ससुराले व्यवस्थासित जिउ तन्कायो। नर्स फाइल च्यापेर भुतभुताउँदै बाहिरिए। कस्ता कस्ता मान्छे पनि हुन्छन्। उसले उदास आँखाले रुखु स्वभावकी तर हक्की मन भएकी त्यो नर्सलाई पछ्याउन खोज्यो। कति बज्यो अहिले? ससुरो चाहिँले सोध्यो। ऊ केही बोलेन। उसलाई रिस उठ्न थालिसकेको थियो। ए, 3 बजिसकेछ, ऊ आफैले भन्यो, अनि झुरुक्क उठेर अघि सुतेको ठाउँतिर हेर्दै भन्यो, मजाले निदाइएछ। उसले केही भनेन। ऊ आफ्नो रिसलाई सकेसम्म शान्त पार्ने प्रयत्नमा थिए। ससुरो चाहिँ झ्यालतिर गयो अनि पर्दा हटाएर बाहिर हेऱ्यो। फेरि बडबडाए, अँध्यारै छ त। पर्दा पनि नलगाई फर्केर बेडतिर गयो र आरामले उसलाई यस्तरी हेऱ्यो, मानौ त्यहाँ कुनै प्लास्टिकको अनाकर्षक खेलौना प्रदर्शनीमा राखिएको छ। यसलाई होस आउँछ रे, के भन्छ डाक्टरनी? उसले रुखो स्वरमा उतिर हेर्दै सोध्यो। उसलाई केही बोल्नै मन थिएन। ससुरातिरबाट आँखा फर्काए। ससुराले एकैछिन बुहारीको उत्तरको प्रतीक्षा गर्यो अनि जवाफ नपाएपछि आएर पहिलेकै ठाउँमा कम्बल ओढेर बस्यो। पुलिसले भोलि बिहानै आउँछु भनेको छ, साँझ पनि के केरकार गर्दै थियो, उसले सानो स्वरमा भन्यो। यसलाई होस आएपछि योसित कुरा सोध्ने रे, उसले सुनेको नसुने गरी। कथमकाल यसलाई होस आएर यसले सबै कुरा भनी भने त बुझिस, हामी दुवै झेल खान पर्छौँ। ससुरो चाहिँले पिरिएको आवाजमा भन्यो, बरु यसलाई होसै नआओस्। उसको रिसको बेगले सीमा नाघ्यो। अघि पछिको आदरबाट झरेर कराए, यस्तो भन्न लाज लाग्दैन, पाप धर्मको त ख्याल राख्नुपर्छ। नरिसा न, उसले स्वर सानो बनाएर फकाउने हिसाबले भन्यो, हेर यसैमा हाम्रो भलाइ छ, नत्र सबै बर्बाद हुन्छ। ऊ रुकियो। ससुराको यो तरिका नयाँ थिएन। ऊ सधैँ ठुलो स्वर गरेर ठुला डरहरू देखाउँथ्यो अनि पछि फकाउँथ्यो, त्यसैले यो व्यवहारले अहिले उसलाई खासै प्रभाव पारेन। ससुराले फेरि थपियो, हेर होस आए नि यो बाँच्ने होइन क्यारे, जे हुनु भइहाल्यो, सम्झि त कदाचित त्यसले मुख खोली र त झेल परिस् भने छोराको। डरले काँप्दै मामा घर गएको छोरालाई सम्झिन थाले। अब सबै कुरा जितेर उसको मनमा त्रास बल्झियो। तैँले नै गल्ती गरेकी त हो नि, घरमै मर्न दिनुपर्ने, जान्नी भएर गुहारलाइस्, अहिलेसम्म कुरै सकिसक्थ्यो। ससुरो चाहिँ रिसाएर करायो, थाहा छैन यसले के भन्ने हो र कहाँ गएर फसिने हो। उसले ससुरोको घिनलाग्दो अनुहार हेरिरहन पनि सकिन, उसको कुरा सुन्न पनि सकिन। मट्टी तेल हालेर भान्सा कोठामा जल्दै गरेकी छोरीको आकृति सम्झिरहे। त्यसलाई देखेर आतंकले ऊ कसरी चिच्चाएकी थिए। गाउँलेहरू हतार हतार जोड्दै थिए, उनीहरू चाँडोभन्दा चाँडो अस्पताल पुर्याउन जोड दिइरहेका थिए। ससुरो चाहिँ आलटाल गरिरहेको थियो, ऊ घरि यता घरि उता गरिरहेको थियो र बलजफ्ती रुने बरबराउने गरिरहेको थियो। अन्त्यमा मूल बाटोसम्म अरू कसैलाई नातिनीको शरीर छुन नदिएर आफै पिठ्यूमा बोकेर बिस्तारै हिँडिरहेको थियो। छोरीको छालाका पत्र पत्र उसिनेको आलु खोइलिए झैँ कसरी जमिनमा खस्दै थिए, अनि छोरी कसरी आर्तनाद गरिरहेकी थिए।
अब छोटहरूले बिरुल्दैन मलाई गहिरो घाउ छातीमै छ, अब छोटहरूले बिरुल्दैन मलाई गहिरो घाउ छातीमै छ खुतल नै बिथुल नै नगर संसार सिगर्ने रहनहरू आफ्नो भो मेरो सानो संसार सिगर्ने रहनहरू आफ्नो भो विरति मध्ये
दोषी मै हो उसले खुइय गरी र थाप्लोमा हात राखे म किन केही पनि बोल्न सक्दिनँ उसको मनमा खेलिरह्यो के घोरियो कि अब जे हुनु भइगयो यस्तै हो ससुरले उसलाई सम्झाउने तरिकाले भन्यो आखिर मैले गरेर मात्रै यस्तो भएको होइन क्यारे ससुर चाहिँ उसको नजिकै आएर उभियो उसले सुर्तीको वाक्क लाग्दो गन्ध महसुस गरे त्यो यति गनाउने थियो कि उसको खाली पेट नै हुडुलिएर आउला जस्तो भयो अलिक परतिर सरी ससुर चाहिँ अझै नजिक सर्दै आयो हेर बरु यसलाई यहीँ सिद्धाइदेऊ कसैलाई थाहा हुने पनि होइन ससुर चाहिँले साउती गरेको स्वरमा भन्यो पहिले त उसले केही बुझिन, उसको मस्तिष्कसम्म यो कुरा पुग्दै पुगेन। पछिबाट झसङ्ग भए अनि आत्याको स्वरमा कराई, के रे, सानो स्वरमा बोल, यो बाहेक केही उपाय छैन, बुझिस्? बेलैमा बुद्धि नपुर्याएपछि दुःख पाइएला, एकातिर बदनामी अर्कातिर झेल। ससुरो चाहिँले जोड दिँदै भन्यो, आखिर होस आए पनि यो बाँच्ने होइन क्या रे। उसको दिमाग चकरायो, आफ्नो अगाडि अँध्यारो बाहेक केही देखिन उसले। उसलाई त्यही ढलुला ढलुला जस्तो भयो। अडिन नसकेर उथ्याच्छ भुइँमा बसी। उसले केही नबोलेको देखेर हौसिँदै ससुरो चाहिँले भन्यो, ल भन, के भन्छेस? उसको टाउको फुट्ला जस्तो भयो, तर केही बोल्नै सकिन। बदनामी र झेल रोज्ने कि जोगिने? मैले तेरै भलो चाहेको हो, म त यो केसबाट जसरी नि जोगिन सक्छु। ल भन, के गर? होइन, किन बोल्दिनस त? ससुरो चाहिँ प्रश्नमाथि प्रश्न खनाइरहेको थियो। ऊ भने पट्टो फुट्ने आँटे जस्तो भएको टाउको बेसरी थिचेर बसिरहेकी थिए। ससुरो चाहिँका कुरा उसको कानमा कहाँबाट कहाँ ठोक्किन आएझै गरी ढ्याङ ढ्याङ गरेर बजिरहेका थिए। ऊ बेहोस प्राय भइरहेकी थिए। छोरी, ससुरो, लोग्नेका आकृति किरिङमिरिङ भएर उसको मथिङ्गालमा घुमिरहेका थिए। एक्कासी उसको अचेतनले देख्यो। ससुरो चाहिँ डरलाग्दो रूप गरेर छोरीको छाते चिथोर्दैछ र त्यहाँबाट रगत निकालेर लामो जिब्रोले लपलपी चाड्दैछ। आत्तिएर ऊ कराई, नछौ मेरो छोरीलाई, नछौ! अनि ऊ जुरुक्क उठ्यो। बुहारी चाहिँको अप्रत्याशित व्यवहारले ससुरो चाहिँ आत्तिए जस्तो भएर अलिक पर सर्यो। यति बेलासम्म ऊ सम्हालिसकेकी थिए। गएर मेचमा बसी, किन हो, केही नबोली ससुरो चाहिँ मुख छोपेरै सुत्यो। म किन केही गर्न पनि सक्दिनँ? फेरि कता कताबाट आफ्नो कमजोरीलाई कोस्न मन लागेर आयो, रुन मन लाग्यो, तर आँसु खस्ने छाँट थिएन। लामो सास फेरि र टाउको भित्तामा आडा लगाए। उसको दिमागमा सम्झिन मन नलागेका तिनै कुराहरू आए। चामल व्यापारमा घाटा खाएर दिक्किएको लोग्ने, विदेश पसेपछि ऊ ससुरोको फन्दामा परी, कसरी परी उसलाई अनौठो लाग्छ। टोलभरि सबैभन्दा धार्मिक सत्पुरुषको नाम कमाएको उसको ससुरोले एक रात उसको बलात्कार गर्यो। उसले कसैसित यो कुरा व्यक्त गर्न सकिन। स्कुल पढ्दै गरेका छोराछोरीलाई लिएर कतै निस्किने हिम्मत पनि भएन। एकपटक लोग्नेसित फोनमा आफ्नो ससुरोसित छुट्टिएर बस्ने चाहनालाई व्यक्त गर्दा उल्टै ऊ नराम्री र गलत साबित भए। लोग्नेसित गइयो कुरा खोल्न पनि सकिन। ससुरो चाहिँ सबैका नजरमा असल मान्छे थियो, नाति नातिनालाई पनि असाध्यै माया गर्थ्यो। गाउँमा मर्दा पर्दा उनी अगाडि सर्नु पर्थ्यो। यस्तो मान्छेलाई गलत साबित गराउने आँट र बाटो उसले कहिल्यै पाउन सकिन। उल्टै आफै बदनाम हुने डरले खुम्चिएर बसिरहे। ससुराले पनि एकपटकलाई गल्ती भयो कसैसित नभन् भने मनमा दाग लाग्दा लाग्दै पनि यो घटनालाई भुल्ने प्रयत्न गरे। तर यो त्यसको अन्त्य थिएन, सुरुवात थियो। अनेक कुराहरूले धम्काएर ससुराले उसको शरीरलाई भोग्दै गयो धेरै पटक। ऊ अब मानसिक रोगी जस्तै भइसकेकी थिए। हुर्किसकेकी छोरी अथवा विदेशीको लोग्ने, कसैसित पनि यो कुरा भन्न सकिन। उसको यो कमजोरीको फाइदा ससुरोले निकै पटक उठायो र हिजो दिउँसो पनि यही उपक्रम दोहोरिँदा अकस्मात छोरीले फेला पारेकी थिए। छोरीका लागि त्यो दृश्य अकल्पनीय मात्रै थिएन, सायद अत्यन्तै पीडादायी पनि थियो। उनीहरू सम्हालिन नपाउँदै उसले आफ्नो शरीरमा मट्टीतेल हालेर सल्काउन भइसकेकी थिए। उसले यस्तो होस् भन्ने चाहेकी थिइन, यस्तो हुनेछ भनेर सोचेकी पनि थिइन, तर भयो। कसरी भयो? यो विचारदा कहिले उसलाई आफैलाई घिन लागेर आउँछ, कहिले आफ्नो भाग्यलाई धिक्कार्न मन लाग्छ। दोषी को? उसको निमुखोपन या अरू कोही? उसले लामो अन्तर्द्वन्दमा पनि बुझ्नै सकेकी छैन। ऊ त आफ्नो निम्छरोपनलाई पटक पटक दोष दिइरहेकी थिए। उसको दिमागले यो अवस्थाको जिम्मेवार आफैलाई बनाइरहेको थियो। पहिले नै मुख खोल्न सकेकी भए यो अवस्था भोग्नुपर्ने थिएन। उसको मनमा पश्चातापूर्ण छटपटी थियो। घरिघरि उसलाई आफ्नो निर्दोपनाप्रति टाउको फुटाएर रुन मन लाग्थ्यो। अनि कहिलेकाहीँ छोरी बाँचिने हाली भने पनि उसको अगाडि मुख कसरी देखाउने भन्ने प्रश्न अजङ्गको मुख बाहिर उभिन्थ्यो। उसको मनमा जन्मिएको यो प्रश्न छोरीको जीवनभन्दा पनि प्रमुख भएर आइसकेको थियो। यस्तो बेलामा ससुरो चाहिँका कुरा कानमा गुन्जिन्थ्यो, कि सिद्धाइदिउँ? अनि ऊ तर्सिएर निदाइरहेको ससुरो चाहिँलाई हेर्न पुग्थे। यसै गरी बिते केही घन्टा। बिहान 6 बजेतिर छोरी चाहिँलाई होस आयो। नर्सहरू हतार हतार गर्न थाले। यसबीचमा डाक्टर पनि आइसकेको थियो। ऊ त्यहीँ थिए। ससुरो चाहिँ सायद चिया खान निस्किएको थियो। कन्डिसन राम्रो देखियो भने अपरेसनमा लानुपर्छ, उसले डाक्टर बोलेको टड्कारै सुने। यो सुनेर उसको जिउ ढक्क फुल्यो। नर्सहरूसित छोरीको बारेमा केही जानकारी लिने साहस जुटाएर ऊ अलिकति नजिकै गए, तर उनीहरू यति धेरै व्यस्त थिए कि उसले केही बोल्नै सकेकी थिइन। त्यही बेलामा डाक्टरले एउटी नर्सलाई भन्यो, रिसेप्सनबाट फोन गरेर पुलिसलाई तुरन्त बोलाउनु भएन, एकदमै छिटो। नर्स हतारिएर बाहिर निस्के। ऊ भित्र कसो कसो उकुसमुकिस भए चाहिँ अनुभव भइरह्यो। उसलाई एकपटक छोरी नजिक जाने मन भयो, तर नर्सले एकैछिन परै बस्न भने। अब उनीहरू छोरीलाई पर्दाले घेरेर उपचार गर्न थाले। एकैछिनमा ससुरो चाहिँ आयो। भित्र पस्ता ऊ फुर्तीले पसेको थियो, तर स्थिति थाहा पाएर होला ऊ मलिनियो र डराएझैँ देखियो। उपचार चलिरहेको थियो, दुईजना पुलिस पनि भित्र पसे र उनीहरू नजिकै आए। ती दुवै हिजो साँझ आएकै पुलिस थिए। होस् आएको भन्या हो, ठाडो स्वरमा एउटा पुलिसले सोध्यो। हो, ससुराले मलिन स्वरमा उत्तर दियो। यसो भन्दा उसले चाहिँ ससुरा कापेको महसुस गरे। उसले ससुरो चाहिँलाई हेरे। बुहारीका आँखालाई सहन नसकेर ऊ अन्तैतिर हेरिरहेको थियो। लौ सुरु गरौँ, पुलिसले हतारिए झैँ भन्यो र अर्कोलाई फाइल ठिक पार्न लगायो। अब पर्दा खोलिदिए नर्सहरूले। पुलिसले डाक्टरसित केही खासखुस गरिरहँदा उसले फेरि ससुरालाई हेरी। ऊ अँध्यारिएर ढल्नै ढल्नै लागिरहेको थियो। ल है, बिरामीलाई बोलाउन मन छ भने बोलाउन सक्नुहुन्छ, फेरि के हो के? नर्सले यसो भनेपछि ऊ आत्तिए जस्ती भए र छिटो छिटो छोरीको बेडतिर लागे। सिरानीको छेउमा उभिएर उसलाई बोलाए, तर छोरी चाहिँ बोलिन। ऊ मलिन र कमजोर आँखाले यताउता हेरिरहेकी थिए। उसको आर्तनाद पनि कमजोर र झिनो आवाजमा आइरहेको थियो। छोरीको यो अवस्थाले उसको छाती चिरियो। ऊ केही नबोली छोरीको कपाल सुमसुम्याउन लागे। पुलिसले सेतो कपडा पन्छाएर छोरीको शरीर हेऱ्यो। हेर्न नसकेर उसले आँखा चिन्ने। बहिनी, पुलिसको आवाज सुनेर उसले आँखा खोले। ऊ छोरीलाई बोलाइरहेको थियो। बहिनी, तिमीलाई धेरै गाह्रो भएको छ, हामीलाई थाहा छ, हामीलाई एउटै कुरा भनिदेऊ, यो तिमी आफैले गरेकी हो? छोरीले बिस्तारै मुन्टु हल्लाएर हो भन्ने इसारा गरे। ल अब तपाईँहरू एकपटक बाहिर गइदिनुहोस्। झ्यालबाट हेरौँ कि नहेरौँ भनेर उभिरहेको ससुरो चाहिँ पुलिसले यसो भनेपछि हतारिएर ढोकानेर पुग्यो। फेरि के सोचेर हो त्यहीँ हलमलिएर उभिरह्यो। ऊ भने छोरीको अझै छेउतिर सरी, तर पुलिसले केही भनेन। छोरी चाहिँले उसलाई पुलुक्क हेरे। आमा छोरीका आँखा जुधे। उसले निकै बेर आमालाई हेरे। बरु उसले आँखा जुदाउन नसकेर भुइँतिर हेरे। उसका हात छोरीको कपालमा एक नासले सलबलाइरहेका थिए। तिमीले किन यस्तो गरेको नानी? पुलिसले फेरि सोध्यो। यो प्रश्न सुन्दा उसको छाती ढक्क फुल्यो, हात गोडा कामे जस्तो भयो। ऊ बलैले उभिएर छोरीतिर हेर्न थाले, तर छोरीले केही बोलिन। ऊ आमा चाहिँलाई हेरिरहेकी थिए। भन बहिनी, तिमीले यति चाहिँ बोल्नै पर्छ, पुलिसले फेरि जोड दियो। डाक्टर र नर्स हात बाँधेर उभिरहेका थिए। उनीहरूका अनुहारमा बिरामीको चिन्ता कम, जिज्ञासा बढी झल्किन्थ्यो। ऊ सम्भावित उत्तरको कल्पना गरेर सुन्न तयार हुन बलजम्मा गर्दै थिए। ससुरो चाहिँ सबभन्दा विचलित थियो। उसको कालो अनुहार रातिएर आएको थियो। ऊ घरिघरि आफ्नो अनुहार मुसार्दै थियो। भन न बहिनी, निर्धक्क भन, पुलिसले फेरि जोड दियो। एक्जाममा ब्याक। छोरीले उसलाई हेरेरै मुस्किलले यति भन्न सके र उसलाई हेर्दा हेर्दै फेरि टाउको लत्राए। छोरीको टाउको सुमसुमाइरहेका उसका हात थरथरी काँपे। आँखाभरि टिलपिल भएका आँसुका बीचबाट हेर्दा पनि उसले देखे ससुरो चाहिँको अनुहार भने उज्यालिएको थियो। कथाकार विजय सापकोटाको अन्तिम वाक्य शीर्षकको कथा कस्तो लाग्यो? सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन सक्नुहुन्छ शून्य जितिन्छ विजय एफएम 101.6 गैंडाकोट नवलपरासीमा। आगामी सप्ताह फेरि कुनै स्रष्टाका कृति लिएर आउनेछौँ। आजका लागि कार्यक्रम कृति सौरभको निर्धारित समय सकिएको छ। तपाईँको रात शुभ बितोस्, शुभ सपनीको कामना। प्रविधिका क्षितिजसँगै सौभाग्य लक्ष्मी बिदा भए। शुभरात्री। I'm not afraid.
जस्तो हजार पाइहाल्छौ।